بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ایک حدیث قدسی کا بیان چل رہا تھا، اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اللہ تبارک و تعالی نے یہ ارشاد فرمایا، حضور کہتے ہیں کہ اللہ نے یہ ارشاد فرمایا، یا عبادی انی حرمت الظلم علی نفسی، اے میرے بندو میں نے ظلم کو اپنی ذات پر حرام کر دیا ہے اور اس کو تمہارے درمیان بھی حرام قرار دے دیا ہے، اس لیے تم ایک دوسرے پر ظلم نہ کرو، فلا تظالمو. میں نے اس سے پہلے بتایا تھا کہ کچھ گناہ ایسے ہیں کہ ان کی سزا دنیا میں بھی ضرور ملتی ہے، ان میں سے ایک ظلم ہے، اس کی سزا دنیا میں بھی ملتی ہے. اللہ پاک ظالم کو تباہ و برباد کرتے ہیں اور کسی کام کا نہیں چھوڑتے ہیں. اور دوسرا، ماں باپ کے ساتھ بد سلوکی ہے، ماں باپ کے ساتھ اگر کوئی بد سلوکی کرتا ہے تو اس کا بھی دنیا ہی میں اس کو بدلہ مل جاتا ہے، اس کی سزا مل جاتی ہے. اسی طرح بدکاری ہے، اگر کوئی بدکاری میں مبتلا ہوتا ہے تو اس کی دنیاوی سزا یہ ہے کہ اللہ پاک اس کو فقر و فاقے میں، محتاجگی میں مبتلا کر دیتے ہیں. اس لیے اس حدیث شریف میں صاف طور پر اللہ نے کہا، اے میرے بندو میں نے ظلم کو اپنے اوپر بھی حرام کیا ہے اور تمہارے آپس میں بھی ظلم کو حرام کیا ہے، لہذا کبھی ظلم نہ کرنا. اچھا، جس پہ ظلم ہوتا ہے اس کا تعلق اللہ سے بڑھ جاتا ہے، اور جو ظالم ہوتا ہے وہ اللہ سے دور ہو جاتا ہے. مظلوم کا تعلق اللہ سے اس طرح سے بڑھ جاتا ہے کہ اگر وہ ایک آہ بھی نکالتا ہے تو آسمانوں کے سارے پردے ہٹ جاتے ہیں اور اس کی آہ سیدھی عرش پر پہنچتی ہے، اور اللہ پاک فوراً اس کی آہ کا جواب دیتے ہیں. اتنا قریبی تعلق ہو جاتا ہے مظلوم کا اللہ پاک سے. اس لیے ہمیشہ اس بات کا خیال رکھنا کہ کبھی ہم سے کسی پر ظلم نہ ہو، کوئی بھی ہو، یہاں تک کہ ہمارے گھر میں ہمارے بچوں پر بھی نہ ہو ہم سے ظلم. اگر ہم معلمین ہیں، پڑھانے والے ہیں، تو پڑھنے والے بچوں پر بھی ظلم نہ ہو. بعض مرتبہ ایسا ہوتا ہے جو پڑھانے والے حضرات اساتذہ ہوتے ہیں تو وہ بچوں پر مار پٹائی میں اتنی آگے نکل جاتے ہیں کہ حد سے زیادہ. سزا ہمیشہ اتنی ہی دینی چاہیے جتنی ضرورت ہے، اس سے زیادہ نہیں. لیکن یہاں غصہ آ جاتا ہے، اور جب غصہ آتا ہے انسان کو تو شیطان اس سے کھیلتا ہے، آدمی حد سے آگے بڑھ جاتا ہے. یہی حال گھر میں ہوتا ہے کہ بیوی سے کوئی بات بگڑتی ہے، چھوٹی موٹی بات ہوتی ہے، آدمی کو پھر غصہ آتا ہے اور شیطان اس سے کھیلتا ہے، اور پھر یہ غصے میں نہ جانے کیا کیا کہتا ہے اور کبھی کیا کیا کر دیتا ہے. ظلم کی انتہا. اور یہ پھر ظلم بعض مرتبہ یہاں تک پہنچ جاتا ہے کہ گھر بھی ٹوٹ جاتے ہیں. اور اس حدیث میں صاف طور پر کہا گیا ظلم نہ کرو. اور میں نے بتایا کہ ظلم کا اثر اور ظلم کی سزا دنیا ہی میں مل کر رہتی ہے. ایک بزرگ نے ایک واقعہ لکھا کہ ایک میاں بیوی کی آپس میں لڑائی ہوئی. मियां गुस्से वाले थे, बीवी ने 10-15 साल गुजार दिए उनके गुस्से को झेलते झेलते, बर्दाश्त करते करते। एक दिन उन्होंने भी गुस्से में आकर बीवी ने कह दिया कि अगर तुम इतना ही गुस्सा करते हो, इतना ही सताते हो, तो मैं नहीं रह सकती, तुम मुझे छोड़ो। मैंने कहा गुस्से में शैतान इंसान से खेलता है। इधर इंसाफ को भी गुस्सा आया हुआ था, इन्होंने गुस्से में आकर उसको ठीक है तलाक दे दी। अब 3 बच्चे हैं, 10-15 साल ये औरत गुजार चुकी है इस आलम में, इस बंदे ने तलाक दे दी है और 10-12 साल से वैसे भी ये उसका जुल्म बर्दाश्त कर रही है। अभी जब निकल कर जाती है घर से तो आसमान की तरफ कहती है, अल्लाह इसको तू ही देख ले, इतना कहती है बस, तू ही देख ले। ये घर से बाहर निकली, अभी अपने घर नहीं पहुंची, मैं के नहीं पहुंची है, और ये बंदा किसी काम से अपने छत के ऊपर चढ़ा है और ऊपर से इसका पांव फिसला, टांग टूटी और उसी में मर गया। तो जुल्म बड़ी खतरनाक चीज है, हमारी तरफ से किसी पर भी जुल्म नहीं होना चाहिए। जुल्म कभी कभी ऐसा भी होता है कि हम जहनी लिहाज से किसी को तकलीफ देते हैं। अगर हम जहनी लिहाज से किसी को तकलीफ देते हैं, हमारे वजह से कोई इंतिशार जहनी का शिकार है, तशवीश जहनी के अंदर मुबतला है, जहनी लिहाज से वो कर्ब और दर्द महसूस कर रहा है, तो ये भी एक जुल्म होता है। बाद मरतबा इस किस्म का जुल्म हमसे अपने घरों में ही होता है, तो हमें उसका भी ख्याल करना है। इसलिए कि ये जुल्म अगर हमसे हमारे घर में हुआ तो ठीक है, वो हमारी बीवी है, हमारे बच्चे हैं या हमारे मातहत हैं, हमसे नहीं कहेंगे, लेकिन वो अल्लाह पाक से कहेंगे और अल्लाह पाक देख रहा है। कई मरतबा ऐसा होता है कि बीवी हमें जवाब नहीं देती है, लेकिन किचन में जाती है, 2 आंसू बहाती है, आपने उसके आंसू को नहीं देखा, उसने आंसू बहाकर 2 पट्टे से पूछ लिए है, लेकिन रब ने उसके आंसुओं को देख लिया है और फिर उसका असर आपकी जिंदगी में आकर रहता है। बाद लोग कहते हैं साहब हम तो सब सही हैं, सदकात भी करते हैं, खैरात भी करते हैं, हज भी करते हैं, सब करते हैं, लेकिन फिर भी परेशान है। इस किस्म की जो परेशानियां होती हैं, तो अल्लाह वाले कहते हैं इंसान देखे कहीं किसी के साथ हमारा मामला ऐसा जालिमाना तो नहीं है। कभी कभी ये जालिमाना मामला हमारी घरवाली के साथ भी हमसे हो जाता है, तन्हाई में उसने अल्लाह से शिकायत कर दी है, हमें पता भी नहीं चला है, और अल्लाह पाक का गजब हमारी तरफ मुतवज्जे है और फिर इंसान परेशान हाल है। तो इस हदीस पाक में अल्लाह ने साफ तौर पर कहा, ए मेरे बंदो, मैंने तुम्हारे ऊपर आपस में जुल्म को हराम कर दिया है, लिहाजा कभी जालिम न बनो। यहां पर मुझे महमूद गजनवी का एक वाक्य याद आ गया। महमूद गजनवी के ताल्लुक से हमारे आज के लिहाज से जरा अजीब व गरीब बातें आती हैं, लेकिन बहरहाल जैसा भी था वो एक हैसियत से इंसाफ परवर बादशाह था। उसकी जिंदगी में इंसाफ था और इंसाफ दिलाता था लोगों को। हिंदुस्तान में जब वो यहां आया और उसकी हुकूमत थी, तो दिल्ली के करीब संभल एक जगह है, वो उस वक्त में एक रियासत होती थी, तो वहां पर उसकी छावनी थी और वहां पर उसका लश्कर रुका हुआ था, और इत्तिफाक से उस इलाके का जो गवर्नर था वो महमूद गजनवी का सगा भांजा था। लेकिन वो बंदा जो था, जो गवर्नर था इसकी तरफ से, वो जरा गलत मिजाज का इंसान था। वो शहर की एक औरत के ऊपर आशिक हुआ, और चूंकि हाकिम है, इक्तदार हाथ में है, और महमूद गजनवी जैसा दबंग मामू पूरे हिंदुस्तान की सल्तनत पर, काबुल से लेकर हिंदुस्तान तक उसकी हुकूमत है, ऐसा दबंग बादशाह उसकी पीठ पे, इसलिए क्या करता था ये कि उस औरत के घर मिलने जाता था और उसके शोहर को निकाल दिया करता था और खुद वहां रहता था। ये शख्स परेशान है कि भाई ये तो हाकिम है, किससे कहूं। लेकिन इसके दिल में बात आई, क्यों ना मैं डायरेक्ट बादशाह के पास जाऊं और उससे फरियाद करूं। महमूद गजनवी उस वक्त में आसपास में कहीं ठहरे हुए हैं, और मैंने बताया वहां उनकी छावनी थी, उनका लश्कर वहां रुका हुआ था। तो यह बंदा किसी तरीके से محمود غزنوی کے لشکر تک پہنچا مگر درباریوں نے واپس کر دیا. بادشاہوں تک پہنچنا کوئی آسان نہیں ہوتا, یہاں تو معمولی افسر تک پہنچنا بھی مشکل ہوتا ہے, وہ بادشاہ ہے اور کابل سے دلی تک کی حکومت ہے. تو اس کو واپس کر دیا. یہ بندہ وہاں سے واپس ہو گیا اور قریب کی ایک مسجد میں چلا گیا. ادھر اللہ کا نظام دیکھیے کہ محمود غزنوی کی نیند اچاٹ ہو جاتی ہے, بہت کوشش کرتا ہے سونے کی نیند نہیں آتی, پریشان حال ہو کر باہر نکلتا ہے, کہتا ہے مجھے ایسا لگتا ہے کوئی فریادی ہے جو مجھ سے ملنا چاہتا ہے. درباروں سے پوچھا, دربانوں سے, بھئی دیکھو کوئی, انہوں نے کہا نہیں صاحب حضرت کچھ نہیں ہے, آپ آرام کیجئے, آپ آرام فرمائیے, کوئی نہیں ہے. محمود غزنوی اندر جاتا ہے پھر سونے کی کوشش کرتا ہے لیکن اس کو نیند نہیں آتی ہے, پریشان ہو کر پھر باہر نکلتا ہے اور اپنے محافظ دستے سے کہتا ہے بھائی معلوم کرو مجھے لگتا ہے کوئی درباری ہے, کوئی فریادی ہے مجھ سے ملنا چاہتا ہے اور اس کی فریاد نے مجھ کو میری نیند اڑا دی ہے. محافظ دستے نے بھی تسلی دی, صاحب کوئی نہیں ہے, آپ آرام کیجیے, کیوں پریشان ہوتے ہیں, ان لوگوں کی نگاہ میں اس مظلوم کی اہمیت نہیں ہے. لیکن جب محمود غزنوی تیسری مرتبہ سونے کی کوشش کرتا ہے اور اس کو نیند نہیں آتی ہے تو خود ہی تلوار لے کر اور محافظ دستے کو ساتھ میں لے کر باہر نکلتا ہے فریادی کی تلاش میں. قریب میں ادھر ادھر پھرتا ہے, اس کے قریب میں ایک مسجد تھی, مسجد کے قریب جاتا ہے تو اندر سے رونے کی آواز آتی ہے. یہ بندہ مسجد کے اندر گیا تو ایک بندہ یعنی محمود غزنوی مسجد کے اندر گیا تو وہ بندہ جو فریادی تھا جس کو واپس کر دیا گیا وہ وہیں پہ تھا, وہ سجدے میں پڑا ہوا ہے اور اللہ پاک سے کہہ رہا ہے اے اللہ اگر محمود کا دربار بند ہے تو تیرا دربار تو کھلا ہوا ہے, میرا مولا تو ہی سن لے میری, تو ہی سن لے اور مجھے اس ظالم کے ظلم سے نجات عطا فرما. یہ کہہ رہا ہے محمود غزنوی آئے اور انہوں نے پوری بات سنی تو کمر پر ہاتھ ڈال کر اٹھایا, کہنے لگے اے میرے بھائی اس بوڑھے پہ بھی رحم کر, اس وقت بوڑھے ہو چکے تھے محمود غزنوی, اور اپنی داڑھی میں ہاتھ ڈال کر کہا کہ اس بوڑھے پہ بھی رحم کر, تیری وجہ سے یہ بوڑھا سو نہیں سکا ہے, بادشاہ نہیں ہے بوڑھے, بوڑھے کو دیکھ اس کے بڑھاپے پہ رحم کر, پوری رات نہیں سو سکا ہے اور تو اللہ کے دربار میں میری شکایت کر رہا ہے, بتا کیا ہے. یہ اس نے دیکھا تو ہکا بکا رہ گیا اور اس کو اللہ کی ذات پر یقین کامل ہو گیا کہ جب دنیا کے سارے دروازے بند ہو جاتے ہیں تو ایک دروازہ ہمیشہ کھلا رہتا ہے, وہ اللہ رب العالمین کا دروازہ ہے. اس لیے کبھی بھی کسی موقع پر کسی بندے کو مایوس نہیں ہونا چاہیے, وہ ہمارا رب ہے, کوئی ہمارا ساتھ دے نہ دے لیکن ہم اپنے رب سے کہیں گے. تو اس بندے نے دیکھو اللہ سے کہا تو اللہ نے بادشاہ وقت کی نیند کو چاٹ کر دیا. محمود غزنوی نے کہا چل کیا معاملہ ہے تیرا, اس نے بات بتائی کہ ایسے ایسے ایک حاکم میں وقت ہے صاحب اور وہ میرے گھر میں آتا ہے مجھے نکال دیتا ہے. کہا وہ ہوگا گھر میں کہ نہیں, کہ جب آئے تو سیدھا میرے پاس آنا اور دربانوں کو دکھا دیا کہ اس کا چہرہ بتا دیا کہ یہ بندہ جب بھی آیا تو روکنا نہیں ہے. تین دن کے بعد میں وہ بندہ پھر آیا, محمود غزنوی تیار بیٹھے ہوئے تھے, کہا چلو. اس کے گھر پہ گئے اور جاتے ہی چراغ گل کر دیا جو روشنی تھی اور اس کو آواز دی اور آواز دے کر پھر اس کو بلایا اور اس کا فوراً اپنی تلوار سے اس کا سرتن سے جدا کر دیا, اسے ختم کر دیا. اور اس کے بعد نے پھر چراغ کی روشنی جلائی, وضو کیا, دو رکعت نماز پڑھی اور اس بندے سے کہا کچھ کھانے پینے کو ہو تو دو. نے کہا صاحب غریب کے ہاں کیا ملے, کچھ بھی ہو دو, جب سے تم میرے پاس سے گئے ہو میں نے تہیا کر لیا تھا کہ جب تک تجھے انصاف نہیں دلاؤں گا کچھ کھاؤں گا پیوں گا نہیں, اس لیے بھوکا ہوں, کچھ جو بھی کچھ ہے دو. اس نے کہا کہ میں نے دو رکعت نماز اس لیے پڑھی, مجھے ڈر لگتا تھا کہ کہیں میرا بیٹا نہ ہو, کیونکہ بادشاہ کی اولاد ہی اکثر ایسی حرکتیں کرتی ہے, जाम महक है, तो मैंने अल्लाह का शुक्र अदा किया। और चूंकि मुझे इसका एहसास था कि बेटा नहीं होगा तो कोई रिश्तेदार होगा, या बेटा भी होगा रिश्तेदार भी होगा तो रोशनी होगी, तो मारने में मुझे तरस आ सकता है, रहम आ सकता है, इसलिए मैंने कहा कि पहले रोशनी बंद करो। मैं इस वाकये से आपको यह बताना चाहता हूं कि एक मजलूम की आह में कितना असर होता है, इसलिए कभी जालिम नहीं बनना। जालिम बनने से बेहतर है इंसान मजलूम बन जाए, रब का ताल्लुक मिल जाता है। बतरस आह मजलूमा कि हंगामे दुआ करदन, इजाबत अज दर हक बहरे इस्तकबाल में आयत। फारसी का शेर है जिसका मफहूम यह होता है कि देखो हमेशा मजलूमों की आहों से बचते रहना, इसलिए कि जब भी कोई मजलूम आह निकालता है तो इजाबत यानी कबूलियत उसके इस्तकबाल के लिए तड़प कर उसकी तरफ जाती है। तो इस हदीस में साफ कहा गया फला तो वालमो या इबादी कुल्लुकुम वालुन इल्ला मन हदैतुहु। अल्लाह ने कहा मेरे बंदो तुम सारे के सारे गुमराह हो मगर वही जिसको मैं हिदायत दू। हकीकत यही है कि हिदायत देने का काम सिर्फ और सिर्फ अल्लाह का है, इसलिए अल्लाह ने कहा हिदायत मुझ ही से मांगो। फस्तहदूनी अहदिकुम, हिदायत मुझसे मांगो मैं तुम्हें हिदायत दूंगा। हमारे शेख ने एक बड़ी प्यारी दुआ सिखाई है, कसरत से दुआ मांग करो, उर्दू की दुआ है, ए अल्लाह कामिल तोबा नसीब फरमा, कामिल हिदायत नसीब फरमा, कामिल आफियत नसीब फरमा। बड़ी जामी दुआ है, कामिल तोबा मिल गई तो बेशुमार गुनाहों से तोबा, बेशुमार गुनाहों से हिफाजत, क्योंकि तोबा के मफहूम में यह मतलब है कि बंदा अल्लाह से कहता है तोबा करते हुए अल्लाह अब नहीं करूंगा, तो अल्लाह से ऐसी तोबा, अल्लाह कामिल तोबा अता फरमा, कामिल हिदायत नसीब फरमा, कामिल आफियत नसीब फरमा। और जब जब भी दुआ मांगो अल्लाह पाक से हिदायत की दुआ जरूर मांगो। इस हदीस में फरमाया गया ये लोगो तुम सब गुमराह हो मगर वही शख्स हिदायत पर है जिसको मैं हिदायत दे दूं। फस्तहदूनी, लिहाजा तुम मुझसे हिदायत तलब करते रहो, अहदिकुम मैं ही तुम्हें हिदायत दूंगा, अल्लाह के अलावा कोई हिदायत नहीं दे सकता। यहां तक के अल्लाह के रसूल भी कुरान करीम ने साफ तौर पर कहा इन्नका ला तहदी मन अहबबता वलाकिन अल्लाह यहदी मन यशा। ए पैगंबर जिसको आप हिदायत देना चाहें नहीं दे सकते, हिदायत उसी को मिलेगी जिसको हम हिदायत देना चाहेंगे। इन्नका ला तहदी मन अहबबता, जिनको आप चाहते हिदायत देना तो ये हिदायत का काम आपके हाथ में नहीं, हमारे कान में, हमारे हाथ में। और अल्लाह ने ये उस मौके पर आयत नाजिल फरमाई जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अपने चचा हजरत अबू तालिब के लिए, उनकी हिदायत के लिए, उनके इस्लाम के लिए बेइंतहा बेचैन थे, क्योंकि उन्होंने हुजूर का बड़ा साथ दिया था। हजरत अली रजी अल्लाह तआला के वालिद मोहतरम जब तक जिंदा रहे कुरैश की हिम्मत नहीं होती थी कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर गलत तरीके से हाथ उठाएं। सताया, अलग अलग अंदाज से सताया, लेकिन किसी में यह हिम्मत नहीं हुई कि कोई कत्ल करने के मशवरे करने लगे। लेकिन जैसे ही हजरत अबू तालिब दुनिया से रुखसत हो गए तो कुरैश मक्का ये इस फिक्र में हो गए कि अब इनको नाउज़ु बिल्लाह कत्ल कर दिया जाए, इस फिक्र में हो गए। और हिजरत के मौके पर एक दस्ता इसीलिए भेजा था कि हुजूर को मौका देकर शहीद कर दिया जाए। हजरत अबू तालिब जाने के बाद ही उनकी हिम्मत हुई है, इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम चाहते थे कि किसी तरीके से अबू तालिब इस्लाम में आ जाए। जब हुजूर ने आखिरी वक्त में उनसे कहा चचा मेरे सामने ही कलमा पढ़ दो, तो उन्होंने कहा कि कुरैश कहेंगे मौत के डर से कलमा पढ़ लिया। तो उनकी कहना चाहिए कि उनके हिस्से में हिदायत नहीं थी। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को इस पर बड़ा रंज था। तो कुरान करीम की आयत नाज़िल इन्नका ला तहदी मन अहबबता, من احببتا, جن کو آپ چاہتے ہیں کہ ہدایت مل جائے تو آپ کے چاہنے سے نہیں ملے گی. ولیکن اللہ یہدی من یشاء, اللہ جس کو چاہتے ہیں اسی کو ہدایت ملے گی. اس حدیث پاک میں بھی صاف کہا ہے ہدایت دینے والا میں ہوں, مجھ سے ہدایت مانگتے رہو. پھر آگے فرمایا یا عبادی کلکم جاعن الا من اطعمتہ فاستطعمونی, اے میرے بندو تم سب کے سب بھوکے ہو مگر وہی جس کو میں کھلا دوں, لہذا روزی مجھ ہی سے طلب کرو, میں تمہیں روزی دوں گا. روزی دینے والا بھی کون؟ اللہ. ان اللہ هو الرزاق ذو القوۃ المتین, حالات کیسے بھی آ جائے بندہ اللہ سے رخ نہ موڑے. اب ہماری حالت یہ ہوتی ہے کہ ذرا حالات پریشان کن ہو جاتے ہیں تو سیدھے ہم لوگ عاملین کا رخ کرتے ہیں اور ان کے پاس جا کے رونا دھونا دھوتے ہیں. یہ اچھی بات نہیں ہے. ارے بھائی اللہ کہتا ہے اس حدیث پاک میں بھی ہے کہ مجھ سے مانگو, روزی کا مالک میں ہوں. مسلمانوں میں عام طور پر کیا ہوتا ہے, 45 سال کی عمر تک کافی محنت کر لیتے ہیں, ٹھیک کر لیتے ہیں, پھر کمزوری طبیعت کچھ آگے پیچھے ہونے لگتی ہے تو سستی آنے لگتی ہے. اب دکان پہ جانے میں بھی پریشان ہے, کاروبار میں پہلی جیسی دلچسپی اور وہ نہیں ہوتی ہے. اب اس کو یہ سمجھتے ہیں کسی نے کروا دیا, پھر اس میں خدا نہ خواستے اگر کسی کی دکان کے آگے کوئی دو لیمو کاٹ کر پھینک دے پھر تو ہو بےچارا پریشان ہے, صاحب میرے دکان کے آگے میرے گھر کے آگے مجھے صبح دو لیمو ملے اور اس لیمو کی وجہ سے وہ بڑا پریشان. سمجھ میں نہیں آتا ایک ایمان والے کا یقین اتنا کمزور کیسے ہو سکتا ہے جس نے اپنے اللہ پر بھروسہ کر لیا, وہ ایمان لایا اللہ پر, جو کلمہ پڑھتا ہے لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم کہ اللہ کی چاہت کے بغیر کچھ ہو ہی نہیں سکتا, دنیا میں پتا حرکت نہیں کر سکتا, کسی میں کوئی طاقت نہیں ہے سوائے اللہ کے. دوستو جب بھی کسی کبھی اس قسم کے حالات آ جائیں تو اپنا رخ اللہ کی طرف موڑ لو, رجوع اللہ کرو اور پوری یکسوئی کے ساتھ میں پوری توجہ کے ساتھ اللہ سے اے اللہ اے اللہ. حالات آتے بھی آپ ہی کے حکم سے اور جاتے بھی آپ ہی کے حکم سے. مولا یہ حالات آئے ہیں, ہم کمزور ہیں, ہم حالات سہ نہیں سکتے ہیں, اے اللہ ان حالات تو ختم فرما دیجیے. ایک بزرگ تھے نا حاجی امداد اللہ مہاجر مکی رحمت اللہ علیہ, بیمار ہوتے تھے تو اس وقت دعا مانگتے تھے اے اللہ اگرچہ بیماری بھی تیری نعمت ہے, صحت بھی تیری نعمت ہے, بیماری بھی تیری طرف سے آتی ہے, صحت بھی تیری طرف سے آتی ہے, مگر مولا ہم کمزور ہیں, بیماری والی نعمت کو سہ نہیں سکتے ہیں, اس کی برداشت نہیں کر سکتے ہیں, یا اللہ اس بیماری والی نعمت کو صحت کی نعمت سے بدل دے. ہر چیز میں ہر موقع پر اللہ ہی کی طرف رجوع کرنا ہے ایمان والے کو, ادھر ادھر رجوع نہیں کرنا ہے. یقین ایک کامل ہوگا تو کامیاب ہوں گے, آگے بڑھتے چلے جائیں گے, اور جب یقین ٹوٹتا ہے تو سب چیزیں پھر کمزور ہوتی چلی جاتی ہیں, اعمال بھی کمزور ہوتے ہیں اور حالات کے بھور میں انسان پھنستا چلا جاتا ہے اور شیطان بھی کھیلتا ہے اور بھگاتا ہے بھگاتا ہے, کبھی ادھر بھگاتا ہے کبھی ادھر بھگاتا ہے شیطان, اس کو اس وقت میں اس کو مزہ آتا ہے اور وہ خوش ہوتا ہے, دیکھ میں نے, اور کہتا ہے اپنے ساتھیوں سے دیکھو میں نے اس کو اللہ سے دور کر دیا ہے. تو اللہ کہتا ہے لوگو تم سب بھوکے ہو, روزی دینے والا میں ہوں, اسی کو روزی ملتی ہے جس کو میں چاہتا ہوں. فاستطعمونی, لہذا روزی مجھ ہی سے چاہو, اطعمکم میں ہی تمہیں روزی دوں گا. یا عبادی کلکم عار, اے بندو حقیقت میں سب تم ننگے ہو. الا من کسوتہ, مگر وہی جس کو میں نے پہنا دیا. آج ہم سب کے تنوں پر جو کپڑے ہیں یہ سب رب کی نوازش ہے, رب نے چاہا ہے تو ہمارے تنوں پر کپڑے ہیں, ہمارے پاس رہنے کو گھر ہے, سر چھپانے کو صاحبان چھت موجود ہے, یہ سب رب کا فیضان ہے, رب کا کرم ہے سب یہ. اللہ کہتے ہیں فاستکسونی, لہذا اگر کپڑے بھی مانگنے ہو تو مجھے سے مانگو, اکسکم میں تمہیں کپڑے پہناؤں گا, या इबादी इन्नकुम तुख्तिऊन बिललैलि वन्नहार वाना अग़फिरुज़्ज़ुनूब जमीअ फस्तग़फिरूनी अग़फिर लकुम। ए मेरे बंदो, तुम रात दिन खताए करते हो, किसी से रात में खता होती है, किसी दिन में, किसी से रात दिन, दोनों में खताएं होती हैं। अल्लाह ने कहा तुम रात दिन में खताएं करते हो, और अल्लाह कहते हैं मैं जानता हूं, लेकिन अना अग़फिरुज़्ज़ुनूब जमीआ, मैं वो जात हूं जो सारे गुनाहों को माफ करता हूं। फस्तग़फिरूनी, लिहाजा ए मेरे बंदो मुझी से मग़फिरत चाहो, मुझी से माफी मांगो। अग़फिर लकुम, मैं तुम्हारे सारे गुनाह माफ कर दूंगा। इस प्यार से कह रहे रब, अल्लाह कह रहे हैं, बता रहे हैं हमारी कमजोरी, बता रहे हैं अल्लाह को हमारी कमजोरी का इल्म है, लिहाजा कभी कोई गुनहगार यह ना समझे कि अल्लाह को पता नहीं है, या ये कि भाई अल्लाह से कैसे माफी मांगू। अल्लाह खुद कह रहे हैं मुझे पता है तुम क्या करते हो, रात में क्या करते हो, दिन में क्या करते हो, लोगों के सामने क्या करते हो, छुप कर क्या करते हो, सब पता है, लेकिन मैं चाहता हूं कि मुझसे माफी मांगो। अल्लाह चाहते हैं अल्लाह से माफी मांगे, और माफी मांगने से अल्लाह इतने खुश होते हैं, इतने खुश होते हैं कि हालात में भी सुधार अता फरमा देते हैं, हालात में भी सुधार अता फरमा देते हैं। कुरान पाक में खुद अल्लाह पाक ने इरशाद फरमाया, इस्तग़फिरु रब्बकुम इन्नहु काना गफ्फारा युरसिलिस समा अलैकुम मिदरारा। तुम अपने रब से माफी मांगो, वो बहुत माफ करने वाला है। युरसिलिस समा अलैकुम मिदरारा, वो तुम्हारे ऊपर बारिश बरसाएगा। वयुमदिदकुम बिअमवाल, माल से तुम्हारी मदद करेगा। वबनीन, औलाद से मदद करेगा। وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارًا, باغات دے گا, نہریں دے گا۔ استغفار کی برکتیں ہیں۔ حضرت حسن بصری کے پاس میں ایک شخص آیا, اس نے کہا صاحب قحط سالی ہے, مالی خسارہ ہے, تجارت میں بہت بڑا نقصان ہو گیا ہے۔ حضرت نے کہا استغفار کی کثرت کرو۔ ایک دوسرا شخص آیا, اس نے کہا صاحب اولاد نہیں ہوتی ہے, بہت پریشان ہوں, اتنے دن شادی کو ہو گئے, دل چاہتا ہے اولاد ہو۔ کا استغفار کرو, استغفار کی کثرت کرو, استغفار کی کثرت کرو۔ ایک شخص آیا, کہنے لگے حضرت میرے اوپر حالات ہیں, چاروں طرف سے پریشانی میں مبتلا ہوں, دشمنی بہت ہو گئی ہے۔ فرمایا استغفار کی کثرت کرو۔ ایک شخص آیا, قرض کے بوجھ میں دبا ہوا ہوں, کہا استغفار کی کثرت کرو۔ ساتھ میں جو خادم تھے انہوں نے کہا حضرت جو بھی آ رہا ہے سب کو استغفار۔ کہا میں نہیں کہہ رہا ہوں, اللہ کہہ رہا ہے, استغفروا ربکم انہو کان غفارا یرسل السماء علیکم مدرارا۔ اور رب ہمارا, ہمارا اللہ, اس حدیث پاک میں بھی, جو حدیث قدسی ہے, اس میں بھی اللہ یہی کہتے ہیں کہ لوگو تم رات دن خطائے کرتے ہو, اور مجھے معلوم ہے کوئی بھی بندہ کہیں بھی کچھ کرے اللہ کو سب معلوم ہے, کتنے بھی پردوں کے اندر کرے, کوئی اندھیروں میں کرے, سب معلوم ہے۔ دل میں جو سوچتا ہے وہ بھی معلوم ہے, آئندہ ایک مہینے کے بعد جو سوچے گا وہ بھی معلوم ہے۔ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ۔ ہم نے انسان کو بنایا, ہم نے انسان کو بنایا, اور ہم جانتے ہیں کیا سوچتا ہے وہ, جو اس کے دل میں وسوسے آتے ہیں, اور ہم اس کی شہرگ سے بھی زیادہ قریب ہیں۔ یہ جو شہرگ یہاں ہوتی ہے نا, یہ اس سے بھی زیادہ قریب اللہ ہے ہمارے۔ اس لیے اللہ نے کہا معافی مانگو مجھ سے, استغفرونی اغفر لکم, میں تمہارے سارے گناہ معاف کر دوں گا۔ پھر فرمایا اللہ نے یا عبادی انکم لن تبلغوا ضری فتضرونی ولن تبلغوا نفعی فتنفعونی۔ اے میرے بندو, تم مجھے نقصان نہیں پہنچا سکتے کہ مجھے نقصان پہنچاؤ, اور نہ ہی مجھے نفع پہنچانے کی استطاعت رکھتے ہو۔ اے میرے بندو, اگر تم سب متقدمین متاخرین شروع سے لے کر آج تک جتنے جنات اور انسان ہیں, ان اولکم واخرکم وانسکم وجنکم کانوا علی اتقی قلب رجل واحد منکم, تم میں سے سب سے زیادہ متقی آدمی کے دل کی طرح پاک باز ہو جاؤ. ما زاد ذلک فی ملکی شیئا, تو اس سے میری ملکیت میں میرے ملک میں ذرہ برابر اضافہ نہیں ہو سکتا. اللہ پاک اپنی شان بتاتے ہیں اس جملے کے ذریعے سے کہ لوگوں اچھی طرح سمجھ لو, اگر تم سب مل کے نقصان پہنچانا نقصان پہنچانے کی کوشش بھی کرو یا چاہو تو نقصان نہیں پہنچ سکتا, سب مل کے کوئی نفع پہنچانا چاہو تو میں نفع سے بے نیاز ہوں. پھر اللہ نے کہا, مثال سے کہا کہ اگر دنیا میں جب سے دنیا بنی ہے اور جب تک رہے گی سارے جنات سارے انسان ساری مخلوق مل کر سب کے سب مل کر اس شخص کی جو بہت زیادہ متقی ہے اس کے پاکیزہ دل کی طرح ہو جائے تو اس سے اللہ کے ملک میں اور شان میں اضافہ نہیں ہوگا, اس کی شان جیسی ایسی رہے گی. اور اگر سارے کے سارے مل کے اس شخص کے دل کی طرح ہو جائے تو دنیا میں سب سے زیادہ گنہگار ہے, تب بھی اللہ کی شان میں اس سے فرق نہیں آتا ہے. یہ اللہ نے اپنی شان کو بتایا. لہذا بندہ یہ سوچنے لگے ہم نے عبادت کر لی تو اللہ پر کوئی احسان نعوذ باللہ ہو گیا, اللہ کی شان نہیں, اللہ کی شان جیسی ایسی رہے گی. اللہ کی عبادت کر کے ہاں ہماری شان بڑھ جاتی ہے, اللہ کی عبادت کر کے گناہوں سے چھٹکارا حاصل کر کر ہم پاکیزہ ہو جاتے ہیں, ہماری صفات حسنہ میں اضافہ ہو جاتا ہے, ہم رب کی نگاہوں میں اچھے ہو جاتے ہیں, جس کے بارے میں قرآن نے کہا ان اکرمکم عند اللہ اتقاکم, کہ تم میں سب سے زیادہ پاکیزہ اور مکرم وہی ہے جو سب سے زیادہ متقی ہے. اس لیے ایک بات یاد رکھو, دنیا کچھ بھی کہے دل میں خیال نہ لاؤ, زیادہ پریشان مت ہو. یہ دیکھو رب کی نگاہوں میں ہم صحیح ہیں یا نہیں ہیں, رب سے ہمارا تعلق کنیکشن صحیح ہے نہیں ہے, اللہ کے جو حقوق ہیں ہمارے ذمے وہ ہم ادا کر رہے ہیں نہیں کر رہے ہیں. اگر یہ ہے تو صرف ساری دنیا ناراض ہو, اور اگر دوسرے الفاظ میں کہ ساری دنیا بھاڑ میں جائے ہمیں کوئی مطلب نہیں, ہمیں تو اپنے رب کو راضی کرنا ہے. کسے کہنا, ہمیں اپنے رب کو راضی کرنا ہے. ساری دنیا بھی اگر ناراض ہو اور رب راضی ہے تو مسئلہ حل ہے, اور ساری دنیا راضی ہے اور رب ناراض ہے تو سب بیکار ہے, کچھ کام نہیں ہے, کچھ کام نہیں انسان کا, نہ زندہ دنیا میں نہ آخرت میں, کسی کام کا بندہ نہیں ہے یہ. آگے فرمایا یا عبادی لو ان اولکم واخرکم وانسکم وجنکم قاموا فی سعید واحد فسالونی فاعطیت کل انسان مسئلته ما نقص ذلک مما عندي الا کما ینقص المخیط اذا ادخل البحر. اللہ نے یہ بھی ایک شان بتائی ہے کہ اے میرے لوگوں, سارے انسان شروع سے لے کر آخر تک کے قیامت تک, سارے جنات شروع سے لے کر جب سے ان کو پیدا کیا ہے قیامت تک, قامو فی سعید واحد, کسی ایک چٹیل میدان میں کھڑے ہوں اور مجھ سے کچھ طلب کریں مانگیں, اور میں ہر ایک کو ان کے سوال کے مطابق دے دوں. اللہ اپنی شان بتاتے ہیں اور ہمیں بھی اپنے اللہ کی شان کو ہمیشہ اپنے سامنے رکھنا ہے. اللہ کہتے ہیں کہ سارے انسان جب سے دنیا بنی ہے انسانوں کو پیدا کیا ہے قیامت تک, اور سارے جنات ایک میدان میں ہوں اور سب اپنا اپنا مسئلہ رکھے, اپنا سوال رکھے, سب کے دل میں الگ الگ عرض ہے اللہ کے سامنے پیش کرنے کے لیے. اللہ کہتے ہیں میں اس بات پر قادر ہوں کہ سب کی عرضیوں کو پورا کروں, سب کی درخواستوں کو پورا کروں, سب کو ان کا مسئلہ حل کر کے دے دوں, جو چاہتے ہیں وہ مل جائے. اس سب دینے کے باوجود بھی میرے پاس جو خزانہ ہے اس میں اتنی بھی کمی نہیں ہوگی جتنی ایک सुई समंदर में डाली जाए और फिर निकाली जाए, उस पर जो पानी आने से समंदर में कमी होती है, कितना पानी आएगा? एक कतरे का आखिरी हिस्सा भी नहीं आता, खाली उंगली तर होती है वो सुई जिससे सीते हैं वो, उसको समंदर में डालो तो समंदर से कितना पानी कम हो जाएगा। फरमा इतनी भी कमी मेरे खजाने में नहीं होगी। तो अल्लाह पाक हमारे इतने बड़े हैं, उनकी इतनी बड़ी शान है, और अल्लाह पाक के इतना सब कुछ खजाना मौजूद है, तो हम क्यों ना उम्मीद हो, क्यों इधर उधर भागे? जिस अल्लाह पर हम ईमान लेकर आए हैं, हमें अपने मसाइल उसी से हल करवाने हैं। हजरत सहाबा की यही आदत थी कि जब उनके सामने मसाइल आते थे तो वो दो रकात नमाज पढ़ते, अल्लाह से कहते अल्लाह ये मसला है, अल्लाह ये मसला है, अल्लाह हल फरमा दीजिए, अल्लाह हल फरमा दीजिए। हजरत जाफर तैयार रजी अल्लाह तआला हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चचाजात भाई हैं, हजरत अली रजी अल्लाह तआला उनके सगे भाई हैं, और जंगे मौता में शहीद हो गए थे। इनके छोटे छोटे बच्चे थे, एक का नाम हजरत आन, एक का नाम मोहम्मद, गालिबन एक का नाम हजरत अब्दुल्ला। हुजूर सल्लल्लाहु अलैहि वसल्लम इनके घर पे पहुंचे, बच्चों के सरों पर हाथ फेर रहे थे, बच्चों को तसल्ली दे रहे थे। हुजूर ने अपने घर पे कहा, जाफर के घर वाले आज गमगीन हैं, जब शहादत की खबर पहुंची, कहा इनके घर पे खाना पका कर पहुंचाओ, जिससे मसला निकला कि कहीं पर मैयत हो जाए तो उनके घर पे हमें खाना पहुंचाना चाहिए बनाकर, और उनको साथ में खिलाना चाहिए, वो गमजदा होते हैं, खाने की तरफ तवज्जो नहीं होती है। ये बच्चे जब बड़े हुए हैं तो अल्लाह ने इनको बहुत नवाजा। हज़रत अब्दुल्ला बिन जुबैर रज़ी अल्लाह ताला अन्हु ने एक मरतबा कहा कि मेरे वालिद के इंतकाल हो गया है और कुछ पैसे उनकी तरफ आपके निकलते थे, उसके बदले में एक जमीन ले लो। बहुत अच्छा, इन्होंने जमीन दे दी। वो जमीन बिल्कुल बंजर थी, पानी नहीं था उसमें। हजरत औन है ये, इन्होंने गुलाम को बुलाया और कहा भाई मुसल्ला लाओ। मुसल्ला बिछाया, दो रकात नमाज पढ़ी, हे अल्लाह पानी देने वाले तो आप ही, पानी दे दीजिए। इतना कहा, गुलाम से कहा मुसल्ला हटा यहीं से खोद, वहां से खोद, शानदार चश्मा। और हज़रत अब्दुल्ला को बुलाया, क्या कह रहे थे आप, पानी नहीं बंजर जमीन, देखो दो रकात नमाज पढ़ के अल्लाह से मसाइल हल करते थे। उकबा बिन नाफी रज़ी अल्लाह ताला अन मिस्र के आगे निकल गए अफ्रीका के मैदानों में, वहां पूरा लश्कर प्यास से परेशान है, घोड़े भी परेशान, जानवरों को भी पानी नहीं मिल रहा, तब तलप रहे हैं। उकबा ने कहा परेशान न हो, रुक जाओ, हाथ अल्लाह की तरफ उठाया, ए अल्लाह तेरे रास्ते में निकले हुए हैं, तेरे नबी के गुलाम हैं और तेरे हुक्म में हैं, पानी की जरूरत है। दुआ मांग रहे थे, पथरीली जमीन थी वो, पथरीली जमीन में दूर तक पानी नहीं होता, सहरा पथरीली जमीन, घोड़ा अपने टाप और सुम मार रहा है जमीन में, जहां पर घोड़ा सुम मार रहा वहीं से चश्मा जारी हो गया, आज भी चश्मा है वो कैरवान में, वहां पे मस्जिद बनी हुई है, मस्जिद का नाम मुझे उकबा इब्ने नाफे है। पूरे लश्कर को पानी मिला है। तो ये हदीस हमको यही बताती है, अल्लाह ने कहा है कि लोगों मुझसे मांगो, मुझसे मसले हल करो, मैं तुम्हारे मसले हल करूंगा। फिर आगे फरमाया या इबादी इन्नमा ही आमालुकुम, देखो तुम जो भी आमाल करते हो ना, मैं उन सबको शुमार कर रहा हूं और मैं तुम्हें उसका पूरा पूरा बदला दूंगा। लिहाजा जिस शख्स को कोई अच्छाई पहुंचे उसे चाहिए कि अल्लाह की हम्द बयान करे, और जिसको इसके अलावा कुछ मुसीबत या तकलीफ वगैरह पहुंचे तो वो अपनी जात के अलावा किसी को मलामत न करे, ये समझे कि मेरी ही इसमें कोई कमी है, मेरी इसमें कोई कमी है, समझे, यानी कोई मुसीबत पहुंचे तो क्या करे, मेरी कोई कमी, और इस्तिग़फ़ार में लग जाए, अल्लाह से माफी में लग जाए, और अच्छाई ये पहुंच रही है तो अल्लाह पाक की तारीफ करे। कहते हैं कि हजरत अबू इदरीस जो इसके एक रावी हैं, जो इस हदीस को बयान करते थे ना, तो बयान करते करते इतने रोते थे घुटनों के बल गिर जाते थे, ऐसे मजामी नहीं इस हदीस में, اللہ پاک ہم سب کو سمجھ کے عمل کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللہ کامل توبہ کامل ہدایت کامل عافیت نصیب فرمائیے. اللہ نیک اور مخلص بندوں میں شامل فرمائیے. ہر قسم کے گناہوں سے ہماری حفاظت فرمائیے. موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائیے. موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائیے. ہم سب کے بچوں کا فیوچر مستقبل روشن بنائیے, تابناک بنائیے, ہر اعتبار سے ان کو کامل اور مکمل بنائیے. ہم سے اچھی ان کو زندگی عطا فرمائیے. دینی دنیاوی دونوں لحاظ سے ان کو اچھی زندگی عطا فرمائیے. خاتمہ بالخیر نصیب فرمائیے. صلی اللہ علی النبی الکریم محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.